ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ربنا وابعث فيهم رسولا منهم يتلو عليهم آياتك ويعلمهم الكتاب والحكمة ويزكيهم إنك أنت العزيز الحكيم وقال تعالى إنا نحن نزلنا الذكر وإنا له لحافظون وقال النبي صلى الله تعالى عليه وسلم خيركم من تعلم القرآن وعلمه وقال النبي صلى الله تعالى عليه وسلم لا حسد إلا على اثنين رجل آتاه الله القرآن فهو يقوم به آناء الليل وآناء النهار ورجل آتاه الله المال فهو ينفق منه آناء الليل وآناء النهار وقال النبي صلى الله تعالى عليه وسلم يقال لصاحب القرآن اقرأ وارتق ورتل كما كنت ترتل في الدنيا فإن منزلتك عند آخر آية تقرأها وقال النبي صلى الله تعالى عليه وسلم من قرأ القرآن فاستظهره فأحل حلاله وحرم حرامه أدخله الله الجنة وشفعه في عشرة من أهل بيته كل قد وجبت له النار وقال النبي صلى الله تعالى عليه وسلم من قرأ القرآن وعمل بما فيه ألبس والداه تاجا يوم القيامة زوجه أحسن من ضوء الشمس في بيوت الدنيا لو كانت فيكم فما ظنكم بالذي عمل به وقال النبي صلى الله تعالى عليه وسلم إن لله أهلين من الناس قالوا من هم يا رسول الله قال أهل القرآن هم أهل الله وخاصته أو كما قال عليه الصلاة والسلام میرے قابل احترام حضرات اساتذہ علماء کرام مہمانان اعزام اور عزیز طلبہ آج کی یہ مجلس یہاں دارالعلوم فلاح دارین میں جن طلباء نے اپنے حفظ کی تکمیل کی ہے ان کے اعزاز کے لیے منعقد کی گئی انہوں نے اپنا آخری سبق اپنے اساتذہ اپنے اولیاء اپنے بہی خواہوں کے سامنے سنایا اس طرح ان کا اعزاز عمل میں آیا اسی لیے میں کہا کرتا ہوں جیسا ابھی مولانا احمد صاحب نے محترم صاحب کو یاد دہانی کرائی تھی کہ طلبا کے نام بھی جب بھی وہ طالب علم پڑھنے والا ہو نا اس سے پہلے اس کا نام بولا جائے مقصود اعزاز ہوتا ہے حوصلہ افزائی ہوتی ہے اور ساتھ میں ان کے جن استاد کے پاس انہوں نے تکمیل کی ہے ان کا بھی نام لیا جائے تاکہ ان کا بھی جی خوش ہو اور آئندہ اور زیادہ محنت سے کام لیں یہ دونوں چیزیں آئندہ اس کا اہتمام رہے یہ سلسلے ہونے چاہیے مجلس کے دولہے تو یہ ہیں اب ان کا بھی نام نہ لیا جائے تو پھر آخر ہوگا کیا خیر تو بہرحال مقصود جو تھا اس مجلس کے انعقاد کا وہ بحمد اللہ بحسن و خبیر حاصل ہو چکا ہے اللہ تعالیٰ نے ہم سب کو اس بابرکت مجلس میں شرکت کی سعادت عطا فرمائی یہ ہم لوگوں کے لیے بھی بڑا مسرت کا موقع ہے میں محترم صاحب کا شکریہ ادا کرتا ہوں کہ مجھے انہوں نے اس کا موقع عطا فرمایا اللہ تعالیٰ ان کو جزائے خیر دے ایسی مجالس میں مجلس کی نسبت سے قرآن سے متعلق کچھ باتیں عرض کی جاتی ہیں اور دعاؤں کا بھی اہتمام کیا جاتا ہے اللہ تبارک و تعالیٰ نے سیدنا حضرت ابراہیم علی نبینا علیہ الصلوۃ والسلام کو جب کعبۃ اللہ کی تعمیر کا حکم دیا تو حضرت جبریل علیہ السلام کو بھیجا گیا تھا انہوں نے کعبۃ اللہ کی وہ بنیادیں جو زمین کے اندر مستور اور مخفی تھی ان کو نکال کر کھول کر کے بتلایا کہ انہی بنیادوں پر کعبۃ اللہ کی تعمیر کرنی ہے چنانچہ سیدنا حضرت ابراہیم علیہ نبینا علیہ الصلاۃ والسلام نے اپنے صاحبزادے حضرت اسماعیل علیہ نبینا علیہ الصلاۃ والسلام کی مدد سے یہ کام انجام دیا قرآن پاک میں اللہ تبارک و تعالیٰ نے اس واقعے کو بڑے عجیب و غریب انداز میں بیان کیا ہے وَإِذْ يَرْفَعُ إِبْرَاهِيمُ الْقَوَاعِدَ مِنَ الْبَيْتِ وَإِسْمَاعِيلُ یاد کرو اس وقت کو حضرت علامہ انور شاہ کشمیری رحمۃ اللہ علیہ فرماتے ہیں اس منظر کو اپنے ذہن میں تازہ کرو جب حضرت ابراہیم علیہ نبینا علیہ الصلاۃ والسلام کعبۃ اللہ کی بنیادوں کو اٹھا رہے تھے اور صاحبزادے حضرت اسماعیل علیہ نبینا علیہ الصلاۃ والسلام اس کام میں ان کی مدد کر رہے تھے اور پھر اس کام کو انجام دیتے ہوئے ان دونوں باپ بیٹوں نے کیا کیا دعائیں کی وہ بھی اللہ تعالیٰ نے یہاں بیان فرمائی ربنا تقبل منا انک انت السمیع العلیم اے ہمارے پروردگار آپ ہماری اس خدمت کو اپنی بارگاہ میں شرف قبولیت عطا فرمائیے آپ अपने बंदों के दिलों के हाल से बखूबी वाकिफ, उनकी दुआओं को सुनने वाले हैं और उनके दिलों के हाल से बखूबी वाकिफ हैं। इस दुआ में भी हम लोगों के लिए जो दीनी खिदमात अंजाम देते हैं, अल्लाह ने हमको ये सआदत अता फरमाई। बहुत बड़ा दर्स है कि देखो, यहाँ हज़रत इब्राहीम अला नबियाना वालिस्सलात वस्सलाम अल्लाह ताला के हुक्म से और हज़रत जिब्रील की निगरानी में, उनके सुपरविज़न में ये काम अंजाम दे रहे हैं, फिर भी डर रहे हैं। मालूम नहीं हमारी ये खिदमत अल्लाह की बारगाह में शर्म कबूल हासिल करती है या नहीं। गोया अल्लाह ताला अगर किसी को तौफीक अता फरमावे तो उस पर इतराने की ज़रूरत नहीं है। तवाज़ु और इंकिसारी से डरते डरते अल्लाह ताला के हुजूर ये दुआ करते रहना चाहिए कि अल्लाह हमारी इन खिदमात को जिसका तूने हमें मौका दिया है कबूल फरमा। रब्बना वजअलना मुस्लिमैन लक वमिन ज़ुर्रियतिना उम्मतन मुस्लिमतन लक। अरे हमारे परवरदिगार, तू हम दोनों बाप बेटों को तेरे अहकाम के सामने सरे तस्लीम खम करने वाला बना दे। मुस्लिम वो जो अल्लाह के हुक्म के सामने सर झुका दे, ये न पूछे कि ये हुक्म क्यों दिया जा रहा है, चूनो चिरा किए बगैर, उसको मुस्लिम कहते हैं। और इतना ही नहीं, और हमारी औलाद में से एक पूरी उम्मत ऐसी बनाई हो जो तेरे अहकाम के सामने सरे तस्लीम खम करने वाली हो। इस उम्मत मोहम्मदिया के लिए हज़रत इब्राहीम अला नबियाना वालिस्सलातु वस्सलाम ने काबा की तामीर के मौके पर दुआ की थी। उसी दुआ के नतीजे में ये उम्मत जो है वजूद में लाई गई है। हुवा सम्माकुमुल मुस्लिमीन, दूसरी जगह बारी ताला फरमाते हैं हज़रत इब्राहीम ने तुम्हारा नाम मुस्लिम रखा है। आगे वारे ना मना सका मना सिकना कि हमारे परवरदिगार आप हमको हमारी इबादत के तरीके भी बतलाइए। फिर आखिर में दुआ की जो अभी मैंने खुतबे के बाद पढ़ी थी, रब्बना वबअसीम रसूलम मिनहु, ये हमारे परवरदिगार वो जो उम्मत तू हमारी मेरी औलाद में से पैदा करेगा बनाएगा तेरे अहकाम के सामने सरे तस्लीम खम करने वाली, उसकी हिदायत के लिए उन्हीं में से एक रसूल भी भेजियो। काम क्या होगा उस रसूल का, वो भी इस दुआ में जिक्र कर दिया। यतलु अलैहिम आयातिका, जो तेरी किताब की आयतें उनके सामने तिलावत करेंगे। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के मकासिद बासत को इस दुआ के अंदर वाज़ह अल्फाज के अंदर बयान कर दिया गया है। पहला मकसद जो है वो तिलावत आयात। हज़रत मौलाना मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह अलैह फरमाते हैं, तिलावत आयात यानी कुरान पाक के अल्फाज की तालीम। वह नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का अव्वलीन मकसद जो है बासत का कुरान के अल्फाज की तालीम देना। हालांकि आप सल्लल्लाहु अलैहि वसल्लम की बासत जिस कौम में हुई थी वो तो पैदाइशी तौर पर अरब थे, और जिस दौर में हुई थी फसाहत व बलागत का दौर दौरा था उस ज़माने में, उसके बावजूद गोया ज़रूरत है कि कुरान पढ़ना बाकायदा उनको सिखाया जाए। हज़रत हकीमुल उम्मत नवरल्लाहु मरकज़हु फरमाते हैं कि कुरान एक ऐसी किताब है कि जब तक उस्ताद उसको पढ़ना न सिखाए वहाँ तक आदमी उसको पढ़ सकता नहीं। ये वैसे भी दीनी उलूम की ये खसूसियत है कि वो असातिज़ा से ही हासिल किए जाते हैं सनद दर सनद, लेकिन कुरान के मुतालिक ख़ास तौर पर, हालांकि हजरात सहाबा सब पैदाइशी तौर पर अरबी उन्नसर थे और सब फसाहत बलागत के ज़माने में पैदा हुए थे, लेकिन फिर भी ज़रूरत थी कि नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम उनको कुरान की तालीम देते। हज़रत हकीमुल उम्मत नवरल्लाहु मरकज़हु उसकी मिसाल में फरमाते हैं कि देखो सूरह बकरा की पहली आयत अलिफ लाम मीम, कोई कितना ही अरबी का माहिर हो और अगर वो कुरान पढ़ा हुआ नहीं है और आप उसके सामने रख दीजिए इसको और पूछिए कि भाई पढ़ो क्या है, तो अलम पढ़ेगा, अलिफ लाम मीम नहीं पढ़ेगा। अलिफ लाम मीम तो उसी वक्त पढ़ेगा जब के उस्ताद ने उसको सिखाया हो। हालांकि इसी अंदाज में सोया अलम तरह के शुरू में भी है, वहां अलम पढ़ा जाता है, मिलाकर पढ़ते हैं, या मिलाकर नहीं पढ़ते, अलग अलग पढ़ते हैं, इसीलिए उनको हुरूफ मुकत्तआत कहा जाता है। तो कहां मिलाकर पढ़ना है, कहां अलग अलग पढ़ना है, जब तक के सीखा ना हो उस्ताद से वहां तक ये चीज हासिल नहीं हो सकती। तो गया कुरान पाक के अल्फाज की तालीम, ये नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के मकासिद बासत में से अव्वलीन मकसद था। हज़रत मुफ्ती शबीर साहब रहमतुल्लाह अलैह फरमाते हैं, मारिफुल कुरान में हमारे मदारिस के अंदर तीन शोबे होते हैं। एक तो नाजरा का शोबा, जिसमें कुरान बच्चों को देखकर पढ़ाना सिखलाया जाता है। दूसरा तहफीज का शोबा, जिसमें बच्चों को जबानी कुरान याद कराया जाता है। तीसरा तजवीदो किरात का शोबा, जिसमें उम्दा तरीके से कुरान पढ़ना सिखाने पर मेहनत होती है। ये तीनों शोबे वही हैं तिलावत आया कुरान के अल्फाज। गोया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बासत जिस अव्वलीन मकसद के लिए हुई थी, ये मदारिस में सिलसिले है। आगे फिर वही अल्लमुहुमुल किताब वल हिकमा, और ये नबी उनको कुरान और हदीस की तालीम देंगे। हिकमत की तशरीह हजरत इमाम शाफी रहमतुल्लाह अलैह ने हदीस से ही की है, सुन्नत से। और वही जक्की, और ये नबी इन लोगों को बुरे अकाइद, बुरे अखलाक, बुरे अमाल से पाक और साफ करेंगे, तस्किया करेंगे। ये गोया तीन मकासिद वासत। अल्लाह तआला, ये तो हजरत इब्राहिम अला नबीना अलैहिस्सलाम की दुआ, लेकिन खुद अल्लाह ताला ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मकासिद बासत और जगह पर बयान किए हैं। लकद मन्नल्लाहु अलल मुमिनीना इद बअथ फीहिम रसूलन मिन्हुम यतलू अलैहिम आयातिही व युज़क्कीहिम व युअल्लिमुहुमुल किताबा वल हिकमा, और हुवल्लज़ी बअथ फिल उम्मीना रसूलन मिन्हुम यतलू अलैहिम आयातिही व युज़क्कीहिम व युअल्लिमुहुमुल किताबा। बस इतना है कि हजरत इब्राहिम अला नबियाना अलैहिस्सलाम की दुआ में तज़किया का तज़किरा आखिर में है, और अल्लाह ताला ने खुद जहां बयान फरमाया वहां नंबर दो पर है। उसकी हिकमतें भी मुफस्सिरीन ने बयान की हैं। तो बहरहाल कहने का हासिल यह है कि अल्लाह ताला ने नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम को जिन कामों को अंजाम देने के लिए भेजा था, उनमें कुरान पाक के अल्फाज की तालीम भी है। खुद नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम कुरान पाक के अल्फाज को अपने सीने में महफूज करने का बड़ा एहतमाम करते थे और उसके लिए बड़ी मशक्क़त उठाते थे। बुखारी शरीफ में शुरू ही में पहला ही जहां बाप कई फकान बदुल वही हजरत अब्दुल्ला इब्न अब्बास रदी अल्लाह तआला अन्हुमा का असर मौजूद है कि शुरू में जब वही नाजिल होती थी तो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम इस डर से कि कहीं मैं भूल न जाऊं, हजरत जिब्रील जब वही के अल्फाज पढ़ते थे तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम भी उसको याद करने के लिए जल्दी जल्दी अपनी ज़बान मुबारक को हरकत देते थे ताकि याद हो जाए और मैं भूल न जाऊँ। चूँकि आपको आगे अल्लाह के दूसरे बंदों तक इनको पहुंचाना है, तो आपको अपने इस फर्ज मनसबी की अदायगी का इतना ज़्यादा फिक्र था कि हजरत जिब्रील जब वो कलिमात पढ़ते थे आप भी साथ साथ पढ़ते थे। हालांकि जिस वक्त वही नाजिल हो रही होती थी उस वक्त नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम पर नुज़ूल वही का बोझ ऐसा होता था कि जिसका हम अंदाज़ा नहीं लगा सकते। हजरत आयशा रदी अल्लाह तआला ना फरमाती हैं कि सख्त सर्दी के दिनों में उस नुज़ूल वही की शिद्दत की वजह से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के चेहरे अनवर पर पसीने के कतरे मोतियों की तरह लुढ़कते थे, और जैसा कि रिवायतों में आता है कि आप सल्लल्लाहु अलैहि वसल्लम का चेहरे अनवर सुर्ख हो जाता था اور خراٹوں کی سے آواز آتی تھی آپ کے دہانے مبارک سے. یہ اور یہ تو ظاہری طور پر, اور ویسے بوجھ کی شدت کا عالم جیسا کہ بخاری شریف ہی کے اندر واقعہ موجود ہے. ایک مرتبہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے حضرت زید بن ثابت رضی اللہ تعالیٰ عنہ کو وہی لکھنے کے لیے بلایا. تازہ وہی نازل ہوئی تھی, لا یستوی القاعدون من المؤمنین والمجاہدون فی سبیل اللہ, جو اللہ کے راستے میں جہاد کے لیے نکلتے ہیں وہ جو گھروں میں بیٹھے رہتے ہیں, دونوں برابر نہیں ہو سکتے, مرتبہ اور مقام کے اعتبار سے بھی اور اجر اور ثواب کے. اسی آیت کے آخر میں دونوں چیزوں کا ذکر ہے, اجر اور ثواب کے اعتبار سے بھی. تو جب یہ نازل ہوئی تو حضور صلی اللہ علیہ وسلم کی عادت شریفہ تھی کہ جب بھی چند آیتیں, ایک آیت ایک سورت نئی نازل ہوتی تھی, صحابہ کو جمع فرما کر پہلے خود تلاوت فرماتے تھے اور اس کے بعد جو لکھنے والا ہوتا تھا اس سے لکھوا لیتے تھے. آخری عمرہ میں یہ کام زیادہ تر حضرت زید ابن ثابت رضی اللہ تعالیٰ عنہ سے لیا جاتا تھا. چنانچہ حضرت زید ابن ثابت فرماتے ہیں, بخاری میں یہ موجود ہے کتاب التفسیر میں اسی آیت کی تفسیر کے اندر, کہ جب یہ آیتیں نازل ہوئی تو حضور صلی اللہ علیہ وسلم نے مجھے دوات اور قلم لے کر کے بلایا. میں بالکل آپ صلی اللہ علیہ وسلم کے ایک دم قریب آپ کے گویا جسم اتھر سے آپ نے یہ لگا کر کے بیٹھ گیا. آپ نے فرمایا لکھو, اور یہ آیتیں تلاوت کی. مجلس میں حضرت عبداللہ ابن ام مکتوم رضی اللہ تعالیٰ عنہ جو نابینا صحابی تھے وہ بھی موجود تھے. انہوں نے جب یہ آیتیں سنی, کیونکہ ان آیتوں کا مضمون یہ ہے کہ اللہ کے راستے میں جو نکلتے ہیں وہ اور جو نہیں نکلتے گھروں میں بیٹھے رہتے برابر نہیں ہو سکتے, تو اب چونکہ وہ تو نابینا تھے اور نابینا ہونے کی وجہ سے نہیں جا سکتے تھے, لیکن ان کے دل پر ایک چوٹ پڑی کہ میں تو اس سعادت سے محروم ہوں. فوراً ان آیتوں کو سن کر وہ آگے بڑھے اور نبی کریم صلی اللہ علیہ وسلم سے انہوں نے اپنے نابینا پن کی فریاد کی کہ اللہ کے رسول, میں تو نابینا ہوں اس لیے نہیں جا سکتا, اور باری تعالیٰ تو یہ فرما دی. تو حضرت زید ابن ثابت فرماتے ہیں بس اسی وقت نبی کریم صلی اللہ علیہ وسلم کے اوپر وحی کے نازل ہونے کے وقت آپ کی جو کیفیت ہوتی تھی وہ شروع ہو گئی, وحی نازل ہو گئی. وحی کے نزول کے لیے بھی کسی خاص پوزیشن کا انتظار نہیں, اسی بھی وقت ہی حضور کھانا کھا رہے ہیں اور وہی آ رہی. بخاری شریف میں موجود ہے حضرت جو ہے سودا رضی اللہ تعالیٰ عنہ قضاء حاجت کے لیے ایک مرتبہ مغرب کے بعد نکلی, اور وہ چادر اوڑھ کر حجاب کا سارا لحاظ کرتے ہوئے نکلی تھی. حضرت عمر رضی اللہ تعالیٰ عنہ کی خواہش تھی کہ اور ازواج مطہرہ گھر سے باہر نہ نکلیں, اس لیے انہوں نے زور سے آواز دے کر کے کہا سودا ہم نے تم کو پہچان لیا. بس یہ جملہ سن کر بجائے وہ وہاں جانے کے واپس لوٹی. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم میرے گھر میں تھے اور حضرت سودا آئی, اس وقت آپ کھانا کھا رہے, آپ کے ہاتھ میں ہڈی والی بوٹی تھی وہ کھا رہے تھے, اور حضرت سودا نے فریاد کی اسی وقت وہی نازل ہوئی. کھانا کھا رہے ہیں اور وہی نازل ہوئی, نماز پڑھ رہے ہیں اور وہی نازل ہوئی. تحویل قبلہ والا حکم, عین نماز کے دوران جواب رکوع میں تھے تیسری رکعت کے, چل رہے ہیں اور وہی نازل ہوئی. جیسا کہ بخاری شریف میں ہے حضرت عبداللہ بن مسعود فرماتے ہیں کہ ایک مرتبہ میں نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ مدینہ کے خرابے میں چل رہا تھا, آپ کے پاس کھجور کی ٹہنی تھی جس کا آپ ٹیک لگا رہے کر چلتے تھے, کچھ یہودی بیٹھے ہوئے تھے. آپ صلی اللہ علیہ وسلم کو دیکھ کر جیسی ان کی عادت تھی شرار سوجی, آپس میں کہنے لگے ان سے کچھ پوچھیں. کسی نے ان کا کائے کو پوچھتے ہو, تم جانتے ہو کہ یہ اللہ کے نبی ہیں, یعنی جواب دیں گے یا نہیں, پھر پوچھیں. روح کے متعلق سوال کیا, سوال کرتے ہی فوراً وہی آیت نازل, اسی حالت میں. تو گویا میں کہنے کا عرض کرنے کا مقصد یہ ہے کہ نزول وحی کے لیے حضور صلی اللہ علیہ وسلم کے کسی مخصوص پوزیشن میں ہونے کا انتظار نہیں. یہاں پر بھی حضور صلی اللہ علیہ وسلم ابھی وہی لکھوا رہے ہیں اور وہی آنا شروع ہو گئی, اور پھر تھوڑی دیر کے بعد وہی کے نزول کے وقت جو کیفیت ہوتی تھی وہ ختم ہوئی. حضور صلی اللہ علیہ وسلم نے اندر اضافہ کر دیا, لا یستوی القاعدون من المؤمنین غیر اولی الضرر, خالی غیر اولی درر اتنا ٹکڑا نازل ہوا بل مجاہدون فی سبیل اللہ, کہ جو ہے گھروں میں بیٹھے رہتے ہیں بشرطے کہ وہ معذور نہ ہوں, اور جو اللہ کے راستے میں نکلتے ہیں برابر نہیں ہو سکتے. اب دیکھیے یہاں دو باتیں سوچنے کی ہے, ایک تو خالی اتنا جملہ اتنا غیر, اس کے لیے حضرت جبریل کو اللہ تبارک تعالیٰ نے آسمان سے دے دیا, اس سے قرآن پاک کی عظمت کا آپ اندازہ لگا رہا. نبی کریم صلی اللہ علیہ وسلم پر پوری حیات طیبہ میں 24,000 مرتبہ وحی نازل ہوئی ہے, کسی نبی پر اتنی نازل نہیں ہوئی. تو یہ اس سے قرآن کی عظمت, اور ساتھ ہی صحابہ کا مقام اللہ تعالیٰ کی بارگاہ میں کتنا اونچا تھا. ایک اندھے صحابی نے دل گرفتہ ہو کر کے یہ فریاد کی کہ اللہ کے رسول میں تو اندھا ہوں نہیں جا سکتا, ان کی دل جوئی کے لیے ان کی تسلی کے لیے اللہ نے یہ آیت نازل فرمائی. اس سے صحابہ کا مقام کتنا اونچا ہے یہ بھی اندازہ لگا سکتے. بہرحال میں جو واقعہ بیان کرنے جا رہا ہوں وہ یہ ہے, بخاری ہی میں موجود ہے, حضرت زید ابن ثابت فرماتے ہیں کہ جس وقت یہ ٹکڑا نازل ہوا, چونکہ میں نبی کریم صلی اللہ علیہ وسلم کے بالکل متصل بیٹھا ہوا تھا, تو حضور اکرم صلی اللہ علیہ وسلم کے پاؤں مبارک کا کچھ حصہ اس وحی کے نازل ہونے کے دوران میری ران پر پڑ گیا. بس میں نے اتنا بوجھ محسوس کیا, ایسا معلوم ہوتا تھا جیسے کہ میری ران ٹکڑے ٹکڑے ہو جائے, ایک بہت پہاڑ رکھ دیا گیا. جب دوسروں کو یہ احساس ہو رہا ہے تو خود نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کتنا بوجھ محسوس کر پاتے تھے. اور پھر عین اسی حالت میں بھی آپ کو فکر ہے تو یہ ہے کہ میں وحی کے کلمات کو بھول نہ جاؤں, اس لیے آپ یاد کرنے کے لیے جلدی جلدی اپنی زبان مبارک سے اس کو ادا کرتے تھے, تو آپ کو دوہری تکلیف ہوتی تھی. حضرت عبداللہ ابن عباس فرماتے ہیں اسی لیے پھر اللہ تعالیٰ نے سورہ قیامہ میں آیت نازل فرمائی, لا تحرک به لسانک لتعجل به ان علینا جمعہ. اے نبی آپ اپنی زبان کو حرکت نہ دیجئے اس کام کے لیے تاکہ جلدی جلدی ان آیتوں کو کیا کر لیں, حاصل کریں. ان علینا جمعہ قرآن, قرآن کے ان الفاظ کو آپ کے سینے میں محفوظ کر دینا اور اس کے بعد آپ کی زبان سے پڑھوانا, یہ ہماری ذمہ داری. بس حضرت ابن عباس فرماتے ہیں اس کے بعد حضور کا معمول یہ ہو گیا کہ جب وحی آتی تھی تو سر جھکا کر بیٹھ جاتے تھے, اور وحی کے نزول کا سلسلہ جب مکمل ہوتا تھا تو جتنی وحی نازل ہوئی ہوتی تھی آپ کو یاد ہو جاتی تھی. میں اس موقع پر عرض کرتا رہتا ہوں کہ اللہ تعالیٰ نے نبی کریم صلی اللہ علیہ وسلم کو اطمینان دلایا نا, تو یہاں جو لوگ اللہ کی اس کتاب کو یاد کرنا چاہتے ہیں گویا اللہ تعالیٰ کی طرف سے ان کے حق میں بھی ایسا ہی وعدہ ہوگا. کیا انا علینا جمعہ قرآن ولقد یسرنا القرآن للذکر فہل من مدکر, قرآن کو یاد کرنے کے لیے ہم نے آسان, کوئی ہے اللہ کا بندہ یاد کرنے والا, اللہ دعوت دے رہے ہیں کہا ہے کوئی آنے والا, تو گویا اسی لیے قرآن کو حفظ کرنا اتنا آسان اللہ تعالیٰ نے کر دیا. یہ چھوٹے چھوٹے بچے ابھی آپ نے دیکھا نہیں بارش کیے ہیں سب, یہ اتنے چھوٹے چھوٹے بچے اتنی ضخیم کتاب 800-900 صفحے کی کتاب, اور وہ بھی عربی زبان میں, یعنی جو ان کی مادری زبان نہیں ہے, ان کی مادری زبان تو گجراتی ہے یا اردو ہے جا ہے, ان کی عربی زبان, اور وہ بھی اللہ کا کلام. غالباً حضرت قتادہ رحمۃ اللہ علیہ کا مقولہ بخاری شریف میں ہے کہ اللہ تعالیٰ کی اگر اللہ تعالیٰ قرآن کا پڑھنا آسان نہ کرتے تو انسان کے لیے اللہ کے کتاب کو پڑھنا ممکن نہیں تھا. تو بہرحال اس قرآن کو اتنا آسان کر دیا, یہ بچے 2-2.5 سال میں عموماً کیا کر لیتے ہیں, اس کو یاد کر لیتے ہیں. حقیقت میں یہ اللہ تعالیٰ کا وہی وعدہ ہے, کون سا, انا نحن نزلنا الذکر و انا لہ. حضرت تھانی رحمۃ اللہ علیہ فرماتے ہیں کہ دیکھو قرآن کو حفظ کرنا چاہے تو اچھا حفظ کب ہوتا ہے, بچپن میں, بڑے ہونے کے بعد بھی حفظ کرتے ہیں بہت کم کرتے ہیں, اور جو کرتے ہیں وہ ان کو اتنا پختہ نہیں ہوتا جو بچپن میں یاد کرنے والوں کو ہوتا ہے. اس میں بھی ایک حکمت ہے, अल्लाह ताला की, कि अल्लाह ताला ने इसकी हिफाजत का जो वादा किया ना, तो वह अल्लाह अपने इस वादे को पूरा कर रहे हैं, और सबब के तौर पर इन बच्चों को ये जिस उम्र की जिस मंजिल में है, इनका हाल यह है कि किसी कीमती चीज की हिफाजत के सिलसिले में उनके माँ बाप उन पर एतमाद करने के लिए तैयार
नहीं।
कि बच्चे घर में हों और माँ बाप को कहीं जाना हो और बच्चे हो, चाबी इनके हाथ में नहीं देंगे, पड़ोसी को देंगे, वह देखो ये चाबी जरा संभालना, तो बच्चों का कुछ ठिकाना नहीं। 10-20 हज़ार रुपये हों तो माँ बाप कभी इनके हाथ में नहीं थमाएंगे कि इसकी हिफाजत करो, वो डरे रहते हैं। तो मामूली रकम की हिफाजत के लिए इनके माँ बाप खुद इन पर एतमाद करने के लिए तैयार नहीं, लेकिन अल्लाह ताला अपनी किताब की हिफाजत का काम इनसे ले। ये दरअसल जो है ना कुरान का मौजज़ा है, वाकया यही है कि हम लोगों के लिए अल्लाह ताला ने आसान कर दिया। बड़ी सआदत की बात है कि हमारे बच्चे अल्लाह ताला की इस किताब को बड़ी आसानी से क्या कर लेते हैं,
याद
है। जब इतना आसान कर दिया तो फिर हम क्यों पीछे रहें हैं? हमको चाहिए कि हम अपनी औलाद को कुरान का हाफिज बनाने का एहतमाम करें। हर घर में हर हर बच्चा क्या होना चाहिए? हाफिज होना चाहिए, इसकी कोशिश हो। अभी जो मैंने हदीसें पढ़ी थी उनमें एक रिवायत है, मन करा कुरान फस्तज़हरहु फअहल्ला हलालहु वहर्रमा हरामहु, जिसने कुरान पढ़ा उसको जबानी याद किया, उसके हलाल को हलाल समझा और हराम को हराम समझा, यानी उस पर अमल का एहतमाम किया, अदखलाहुल्लाहु जन्नत, अल्लाह ताला उसको जन्नत में दाखिल करेंगे। वह शफ़ाहु फी अशरतिन मिन अहले बैतिहि कुल्लुन कद वजबत लहुन नार, और उसके खानदान के ऐसे 10 आदमियों के सिलसिले में अल्लाह ताला उसकी सिफारिश कबूल फरमाएंगे जो अपनी बदअमलियों की वजह से जहन्नम के हकदार हो चुके। इसलिए मैं तो कहता हूँ भाई अपनी फैमिली के आदमी गिन लो, 10 या उसके अंदर हैं तो कम से कम एक आदमी, 20 या उसके अंदर हैं तो 2, ये तो कम से कम। बाकी जैसा कि मैंने अभी अर्ज किया, हर बच्चा हाफिज हो। ऐसे लोग भी हैं जिनके खानदान के तमाम बच्चे लड़के हों या लड़कियां, सब हिफ्ज कुरान की दौलत से मालामाल। और आपका ये इलाका तरके सरका और ये वोसाड़ी और ये तो किसी ज़माने में मारूफ और मशहूर था कि यहाँ हर घर में क्या होते हैं, हाफिज दुआ करते हैं। तो वाकया यही, अब ये दुनिया की इसमें हम लोग ऐसे पड़े हैं कि हमारे बड़ों ने ये जो सआदत हासिल की थी उसमें ज़रा हमारी तरफ से कुछ कमज़ोरी का ज़ुहूर हो रहा है, तो दोबारा अब ज़रूरत है कि उसकी तलाफी। वैसे भी दुनियावी उलूम को पढ़ाने के लिए भी ये बहुत मुईन है, क्या हिफ्ज़ कुरान। अल्लामा इब्न खल्लदून रहमतुल्लाह अलैह ने मुकद्दमा इब्न खल्लदून में लिखा है कि हमारे यहाँ असलाफ के यहाँ बच्चों की तालीम के सिलसिले में मामूल ये था कि पहले उसको हाफिज करते थे, हिफ्ज कराते, दूसरे उलूम सिखाते। हिफ्ज कराने की वजह से वह उसकी सलाहियतें निखर आती थी, और अब उसके बाद सब, आज भी आप हिफ्ज कराने के बाद दूसरे उलूम पढ़ाएंगे तो वो सबसे आगे निकल जाएगा। तो बहर कहने का हासिल ये है कि कुरान पाक की तालीम जो है, वैसे अब हमारी सआदत और खुशबख्ती होने के साथ साथ दुनियावी एतबार से भी हमारे लिए फ़ायदा ही फ़ायदा है। आखिर उखरवी एतबार से भी, जैसा कि अभी हदीस के अंदर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ना कि भाई 10 आदमी जो अपने बदअमली की वजह से जहन्नम के हकदार हो गए हैं वो, और दूसरी रिवायत में जो है यह है, मन करल कुरान व अमल बिमा फीह, कुरान पढ़ा और उस पर अमल किया, अल्लाह ताला उसको जन्नत में दाखिल करेंगे। अदखलहुल जान नहीं, अमल किया उल बिसवालिदा हो ताजी अमल क़यामत, उसके माँ बाप को क़यामत के रोज एक ताज ऐसा पहनाया जाएगा कि जो जिसकी चमक दमक जो है वो सूरज की चमक दमक से ज़्यादा होगी, जबकि वो सूरज तुम्हारे घर में आ जाए। अभी सूरज जो है ना ज़मीन से कहते हैं 9,33,00,000 मील दूर है, इतना दूर होने के बावजूद उसकी चमक दमक का हाल यह है कि हम नज़र भर करके उसको देख नहीं सकते, तो वो घर में आ जाए तो क्या हाल होगा। तो उसके माँ बाप को जो ताज पहनाया जाएगा उससे ज़्यादा रोशन होगा, लेकिन कैद एक ही कि अमल की, याद रखना। बहुत से लोग ये कैद बोल जिक्र नहीं करते। मैं अपने बच्चों से कहता हूँ कि भाई खाली आपके हाफिज हो जाने से नहीं, साथ साथ में अमल का भी है। हमा जन्नकुम बिल्लज़ी अमिल भी, जब माँ बाप के साथ हो सकता है कि उसके माँ बाप अंगूठा छाप हो, लेकिन उनके इस अमल की वजह से उनको अल्लाह जन्नत का ताज पहनाएंगे, तो खुद जिसने ये अमल किया उसके साथ अल्लाह ताला की तरफ से एजाज व इकराम का क्या मामला होगा उसका तो आप अंदाजा ही लगा सकते हैं। तो शेख फरमाते हैं कि जिनके तुफेलियों का ये हाल है तो खुद अल्लाह ताला उसको कैसा नवाजेंगे। तो हकीकत तो ये है, ये बहुत बड़ी सआदत है जो हमारे इन बच्चों ने हासिल की है। वाकया ये है कि उनके औलिया जो इस मजलिस में मौजूद हैं, मैं इन बच्चों के साथ साथ उनकी खिदमत में भी मुबारकबाद पेश करता हूँ कि अल्लाह तआला ने इनके औलाद को जो है कुरान के हिफ्ज के लिए कबूल फरमाया। और यूँ समझिए कि अल्लाह तआला ने कुरान की हिफाजत का जो वादा किया है, अल्लाह ताला ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ज़माने से ऐसे लोग दुनिया के हर हर हिस्से में खित्ते में पैदा कर दिए जिन्होंने अपने आप को कुरान की खिदमत के लिए क्या कर दिया, वक्फ कर दिया। आज भी इस गए गुजरे ज़माने में भी वो लोग हैं, आप ये मदरसों में पढ़ाने वाले मुदर्रिसीन को पूछो, कोई 20 साल से, कोई 30 साल से, कोई 40 साल से, कोई 50 साल से, कोई 60 साल से खिदमत कर रहा है, किसकी, कुरान की, इस ज़माने के अंदर। तो मैं कि नहीं, ये वाकया ये कि सआदत बज़ोर बाजू ने दाना बख्शद खुदाए बख्शिंदा ज़ालिका फ़ज़लुल्लाह युती है यशा, अल्लाह जिसे चाहते हैं ये सआदत अता फरमाते हैं। इसलिए मैं इन बच्चों को भी और उनके औलिया को भी मुबारकबाद पेश करता हूँ कि अल्लाह ताला ने इनके बच्चों को ये सआदत अता फरमाई, और औलिया को कहूँगा कि आपको अल्लाह ताला ने तौफीक दी कि आपने अपने औलाद को कुरान के लिए क्या किया, वक्फ किया। अब ये सिलसिला आखिर तक बाकी रहना चाहिए, ऐसा ना हो कि फिर यहाँ से बीच में से कहीं इधर उधर दूसरी लाइन में आप लगा दें उसको, बल्कि ये अब एक सिलसिला है, आपने गोया इसको दे दिया किसके लिए, अल्लाह के लिए, बस अब गोया आपने उसको कुर्बान कर दिया अल्लाह के रास्ते में, वक्फ कर दिया, अब उसको वापस लेना नहीं है, उसको अब दीन की खिदमत के अंदर लगाए रखो, और जब अल्लाह ताला जब उसको कबूल फरमाएंगे ना तो फिर फतकबला रब्बुहा बिकबूलिन हसनिन वअंबतहा नबातन हसनन, अल्लाह की तरफ से जब कबूलियत दी जाती है तो फिर देखो अल्लाह कैसा नवाजेंगे हम और आप उसका तसव्वुर भी नहीं कर सकते। इसलिए ज़रूरत है कि माँ बाप भी इन चीज़ों को मलहूज रखें और ख़ाली हिफ्ज करने पर कराने पर जो है किफ़ायत न करें, बल्कि इल्म दीन से भी नवाजेंगे और आगे दीनी खिदमत के अंदर ही उनको मशगूल करें। बहरहाल ये हमारे मदारिस की बड़ी बरकतें हैं, हमारे असलाफ ने ये सिलसिले हमारे यहाँ कायम किए पूरे हिंदुस्तान में, लेकिन हमारे गुजरात में ख़ास तौर पर बहुत पहले से ये सिलसिले जारी हैं। जो लोग दुनिया का सफ़र करते हैं, दुनिया के मुख्तलिफ मुल्कों और ख़ित्तों में जाते हैं, ज़रा उनसे पूछो कि ये नेमत जो अल्लाह ने हमारे इस ख़ित्ते को अता फरमाई है वो हर जगह, बहुत से ऐसे लगा, आप अमरीका में जाएंगे वहाँ और किसी यूरोप के मुल्क में जाएंगे वहाँ किसी मदरसे में ये सिलसिला हो, एक आध बच्चा हाफिज हो रहा है तो उन लोगों के ऐसा मालूम जैसे ईद का समा है, सब अपने बच्चों को बीवियों को लेकर के आते हैं, क्या है आज फलाने का बच्चा हाफिज हो रहा है। मैं जब ये मंजर देखता हूँ तो सोचता हूँ हमारे यहाँ तो रोज़ाना 20-25 हाफिज होते समझ आया कि नहीं, इन विचारों के लिए ये ताज्जुब की चीज़ है, अल्लाह ने ये सआदत हमको यहाँ अता फरमाई। तो बहरहाल वाकया ये है कि हमारे बुज़ुर्गों की मेहनतों का समरा है, इसकी हमें कदर करनी चाहिए और इस सिलसिले को बाकी रखना चाहिए। ये इदारे ये मदरसे हमारे बुज़ुर्गों के कायम किए हुए हैं, ये खिदमत इनको मामूली न समझें, और जो असातिज़ा इनके पीछे मेहनत कर रहे हैं उनकी मेहनतों को मामूली न समझें। वो पिटाई भी कभी कर दें, नहीं करनी चाहिए, लेकिन कर देते हैं तो उसकी वजह से आप खफा न हो, वो भी मोहब्बत ही में मारते हैं, कोई दुश्मनावट में नहीं मारते। तो हरा ये तो वैसे तो असातिज़ा से भी कहूँगा कि अब वो मारने वाला ज़माना नहीं रहा। एक ज़माना था कि माँ बाप जब बच्चे को छोड़ने के लिए मदरसे में आते थे तो उस्ताद से कहते थे, उस्ताद साहब ये उसके जो है ना उसकी चमड़ी और गोश्त तुम्हारा और हड्डी हमारी, ये कहते थे कौन, औलिया, लेकिन अब वो ज़माना भी नहीं रहा। हमारे हज़रत मुफ्ती साहब हज़रत हकीम उल उम्मत नवर अल्लाह मरकदहु का एक जुमला सुनाते थे। हज़रत मौलाना असदुल्ला साहब नवर अल्लाह मरकदहु मज़ाइलुम के नाज़िम हज़रत थानी रहमतुल्लाह अलैह के अजल खुलफा में से एक मरतबा हज़रत ने कोई शिकायत की तलबा के मुतालिक जो है हज़रत थानी रहमतुल्लाह अलैह से, तो हज़रत ने जवाब में लिखा कि मौलवी साहब अब तो ये ज़माना आ गया कि उस्ताद को चाहिए कि शागिर्द बन करके रहे, शोहर को चाहिए कि बीवी बन करके रहे। आका को चाहिए कि गुलाम बन करके रहे। यानी अब इस तरह काम चलाना है। और वाकया ये है, हम अपने बच्चों के साथ क्या करते हैं घरों में? हमारे बच्चे भी अब वो नहीं रहे जो एक ज़माने में माँ बाप का जितना इकराम और अदब करते थे, उनमें कमी आ गई। उनकी तरफ से होने वाली गुस्ताखियों को हम चुपचाप क्या करते हैं? बर्दाश्त कर लेते हैं। तो ये भी तो हमारे बच्चे हैं, बल्कि इनसे बढ़ कर के हैं। हमारे बच्चे तो पल मालूम ही कल को अगर हम उन्होंने इल्म नहीं हासिल किया तो हमारे लिए क्या ला लाएंगे? ये तो हमारे पास इल्म हासिल करते हैं, हमारी रूहानी औलाद है, उनसे जो हमको फ़ायदा पहुँचेगा। अगर नसीबी औलाद ने इल्म नहीं हासिल किया तो उनसे वो फ़ायदा नहीं पहुँच सकता। तो बहरहाल ज़रूरत है कि असातिज़ा भी तलबा के साथ मोहब्बत और शफ़क़त से पेश आए। अल्लाह ताला हम सबको इन तमाम चीज़ों की कदरदानी की तौफीक अता फरमाए। वाखिर दावाना दुआ कर लीजिए।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
सुभानक अल्लाहुम्मा बिहम्दिका व तबारक इस्मुका व तआला जद्दुका व ला इलाहा गैरु ला इलाहा इल्लल्लाहु लहदुस समदुल लजी लम यलिद व लम यूलद व लम यकुल लहू कुफुवन अहद। अल्लाहुम्मा सल्ले व सल्लिम व बारिक अला सैयदिना व मौलाना मुहम्मद व अला आलि सैयदिना व मौलाना मुहम्मद कमा तुहिब्बु व तरदा बिअदद मा तुहिब्बु व तरदा। रब्बना ज़लमना अनफुसना व इन लम तग़फिर लना व तरहमना लनकूनन्न मिनल ख़ासिरीन। रब्बना ग़फिर लना ज़ुनूबना व इस्राफना फ़ी अमरिना व थब्बित अक़दामना व अंसुरना अलल क़ौमिल काफ़िरीन। रब्बना ला तुज़िग़ क़ुलूबना بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى. اللهم اجعلنا هادين مهتدين غير ضالين ولا مضلين سلما لأوليائك وحربا لأعدائك. نحب بحبك من أحبك ونعادي بعداوتك من خالفك من خلقك. اللهم أغننا بالعلم وزيننا بالحلم وأكرمنا بالتقوى وجملنا بالعافية. اللهم آتنا أفضل ما تؤتي عبادك الصالحين. اللهم لا تنزي منا صالح ما آتيتنا. اللهم استر عوراتنا وامن رواتنا. اللهم احسن عاقبتنا في الامور كلها واجئنا من خزي الدنيا وعذاب الاخره. اے اللہ تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پورے پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما. حضور اکرم صلی اللہ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے. اللہ تمام رذائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما. تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما. تیری یاد سے ہمارے دلوں کو آباد فرما. دوام ذکر اور دوام طاعت کی ہمیں توفیق عطا فرما. اے اللہ ہمارے قلوب کو قلوب سلیمہ و منیبہ اور نفوس کو نفوس مطمئنہ بنا دے. اے اللہ ہمیں اتباع سنت کا اہتمام نصیب فرما. اے اللہ ہمیں اور ہمارے اہل و عیال اور تمام متعلقین کو صحت قوت عافیت سلامتی دنیا آخرت کی بھلائیوں سے مالا مال فرما، ہماری تمام ضرورتوں کی اپنے خزانے غیب سے کفالت فرما، ہمیں کسی کا محتاج اور دستنگر نہ بنا، ہماری روزیوں میں برکت اور وسعت عطا فرما۔ اے اللہ ہماری اولادوں اور تمام طلبہ کو عقائد حقہ، علوم نافعہ، اعمال صالحہ، اخلاق فاضلہ سے آراستہ فرما۔ برے اخلاق، برے کردار و گفتار، برے عادات و اطوار، بری صحبتوں، برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پورے پوری حفاظت فرما۔ اپنی شان ربوبیت سے اے اللہ تو ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک، ہمارے دلوں کا سرور، ہمارے لیے صدقہ جاریہ اور ہماری امیدوں سے بڑھ کر کے بنا دے۔ اے اللہ آج کی اس مجلس میں جن بچوں نے اپنے حفظ کی تکمیل کی ہے ان تمام کو بے انتہا قبول فرما۔ اے اللہ جس طرح تو نے ان کے سینوں کو قرآنی الفاظ سے مزین فرمایا، قرآنی علوم و معارف سے بھی ان کو مالا مال فرما، قرآنی اعمال صالحہ کا ان کو اہتمام نصیب فرما، قرآنی اخلاق فاضلہ سے ان کو آراستہ فرما۔ رات اور دن کی مختلف گھڑیوں میں زیادہ سے زیادہ قرآن پاک کی تلاوت کر کے اس کا حق پہ حفظ ادا کرنے کی ان کو توفیق و سعادت عطا فرما۔ اے اللہ حفظ قرآن کی تکمیل پر جو وعدے تو نے اپنے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم کی زبان مبارک سے دیے ہیں، ان وعدوں کو ان بچوں، ان کے والدین، ان کے اساتذہ، ان کے مربیوں اور ان کے اہل خاندان کے حق میں پورا فرما۔ جنہوں نے بھی اپنے اولاد کو حفظ میں لگا رکھا ہے، اے اللہ ان کے لیے حفظ کی تکمیل کو آسان فرما۔ اے اللہ ہمیں، ہمارے اہل و عیال اور تمام متعلقین کو نماز کا قائم کرنے والا بنا دے، نماز کا عشق و محبت ہمارے دلوں کے اندر ڈال دے، نماز کو ہماری آنکھوں کی ٹھنڈک بنا، نماز کا خشوع و خضوع ہمیں عطا فرما، نماز کے انوار و برکات سے ہماری زندگیوں اور ہمارے گھروں کو اے اللہ منور اور معمور فرما۔ اے اللہ عبادات کا اہتمام نصیب فرما، معاملات کی درستگی عطا فرما، معاشرت کا حسن عطا فرما، آپسی حقوق کی ادائیگی کا اہتمام نصیب فرما، آپس کی حق تلفیوں سے اللہ ہماری پورے پوری حفاظت فرما، مختلف حیثیتوں سے اللہ جو ذمہ داریاں اور فرائض منصبی تو نے ہم پر لازم کر رکھے ہیں پوری امانت و دیانت کے ساتھ ان کو ادا کرنے کی ہمیں توفیق و سعادت عطا فرما، ان کی ادائیگی میں ادنا خیانت اور بددیانتی کے ارتکاب سے ہماری پورے پوری حفاظت فرما۔ اے اللہ تو ہمیں اپنی کمزوریوں، اپنی کوتاہیوں، اپنے قصور، اپنے عیوب و ذنوب کا ادراک اور احساس عطا فرما کر اس کی اصلاح کی توفیق عطا فرما۔ اے اللہ ایمان کی سلامتی کے ساتھ دنیا سے جانا نصیب فرما، معلوم نہیں کب اور کہاں زندگی کی شام ہو جائے۔ اے اللہ ایسی حالت میں موت آوے کہ ہمارے دل ایمان کے نور سے منور ہوں، زبان پر کلمہ طیبہ جاری ہو، تو ہم سے راضی ہو اور ہم تجھ سے راضی ہوں، تیرے اور تیرے بندوں کے حقوق میں سے کوئی حق ہم پر واجب الادا باقی نہ رہ گیا ہو۔ اللہ ایسی حالت میں موت عطا فرما، قبر کے عذاب سے حفاظت فرما، محشر کی ہولناکیوں سے حفاظت فرما، اس دن کی رسوائی سے بچا لے، اس دن اپنے عرش عظیم کا سایہ نصیب فرما، اپنے حبیب پاک صلی اللہ علیہ وسلم کے مبارک ہاتھوں حوض کوثر کا جام نصیب فرما، حضور پاک صلی اللہ علیہ وسلم کی شفاعت مرحمت فرما۔ اللہ نیکیوں کے پلڑے کو جھکا دے، دانے ہاتھ میں نامہ اعمال نصیب فرما، کل صراط پر سے عافیت کے ساتھ گزار کر جہنم کے عذاب سے پورے پوری حفاظت فرما کر اے اللہ جنت کے اندر دخول اولین نصیب فرما۔ اے اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما، مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، حاجت مندوں کی حاجتیں پوری فرما، قید و بند میں جو محبوس ہیں اے اللہ ان کو رہائی نصیب فرما، مقدمات میں ماخوذ ہیں ان کو بری فرما، جو جس مصیبت میں گرفتار ہے اے اللہ اس سے اس کو نجات عطا فرما، بے گھروں کو گھر عطا فرما، بے سہاراؤں کو سہارا عطا فرما، بے روزگاروں کو روزگار عطا فرما، بے اولادوں کو اولاد عطا فرما۔ اے اللہ جن کے اولاد نافرمان ہیں ان کے اولادوں کو تو تیرا اور ان کے ماں باپ کا مطیع و فرما بردار بنا کر ماں باپ کی آنکھیں ٹھنڈی فرما، جن کے اولادیں شادی کی عمروں کو پہنچ چکی ہیں صالح جوڑ عطا فرما کر ان کے نکاح کی صورتیں پیدا فرما، جن کے نکاح تو ہو چکے لیکن ازدواجی زندگیاں تلخی کا شکار ہیں اللہ ان کو ازدواجی زندگی کی خوشگواریاں عطا فرما۔ حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اللہ اس کے ایمان و اسلام کی، جان و مال کی، عزت و آبرو کی، اہل و عیال کی، تجارت و زراعت و کاروبار کی، ہر چیز کی پورے پوری حفاظت فرما۔ پورے عالم میں امت محمدیہ جہاں کہیں مظلومیت کا شکار ہے، کہ اللہ اس کی بھرپور نصرت فرما، ظالم کے ہاتھ کو ظلم سے روک دے۔ اللہ سیریا کے مظلومین کی حمایت فرما، عراق کے مظلومین کی حمایت فرما، فلسطین کے مظلومین کی حمایت فرما، برما کے مظلومین کی حمایت فرما، سری لنکا کے مظلومین کی حمایت فرما، اللہ آسام کے مظلومین کی حمایت فرما، اللہ شیعیت اور رافضیت کے شر اور ان کے غلبے سے عالم اسلام کی حفاظت فرما، ممالک اسلامیہ کے سربراہوں کو اللہ ہدایت نصیب فرما، بے دینوں اور ملحدوں کی سربراہی سے ان ممالک کو نجات عطا فرما کر دیندار، امانت دار، غیرت ایمانی سے بھرپور ہاتھوں میں اقتدار عطا فرما، تو اپنے اپنے علاقوں میں شریعت مطہرہ کو جاری و ساری کرنے والے ہوں۔ اے اللہ ترکی کے حکمرانوں کی بھرپور نصرت فرما، اپنوں کی غداری اور غیروں کی سازشوں سے ان کی حفاظت فرما، اے اللہ خلافت راشدہ کے نہج پر خلافت اسلامیہ قائم فرما، اے اللہ حرمین شریفین کی حفاظت فرما، اس کے تقدس کی حفاظت فرما، جو لوگ اس کے تقدس کو مجروح کرنا چاہتے ہیں اے اللہ ان کے سارے ارادوں کو فیل کر دے، اے اللہ ایسے لوگوں کو اقتدار عطا فرما جو اس حرمین شریفین کے تقدس اور ان کے ادب و احترام اور عظمت کا لحاظ کرنے والے ہوں، جو لوگ اس کو ختم کرنے کے لیے درپے ہیں اے اللہ ان کے ہاتھ سے اقتدار چھین لے، اے اللہ اپنے فضل کا معاملہ فرما دے، اپنے فضل کا معاملہ فرما دے۔ تمام مدارس عربیہ، مکاتب قرآنیہ، مراکز دینیہ، خانقاہوں کی، مساجد کی، تبلیغی اور دینی مراکز کی، اے اللہ تیرے دین کا کام جہاں کہیں جن شکلوں میں ہو رہا ہے اور تیرے یہاں مقبول و پسندیدہ ہے، سب کی حفاظت فرما، کام کرنے والوں کی حفاظت فرما، ان کو اخلاص، استقامت، ہمت اور حوصلہ عطا فرما، ان کے راستے کی رکاوٹوں کو دور فرما، ان کی مشکلات کو آسان فرما، ان کی ضروریات کی کفالت فرما، ان کو مخلص اور فعال کام کرنے والے افراد عطا فرما، ان کاموں کو انجام دینے کے لیے ان کے مناسب اسباب و وسائل عطا فرما۔ اے اللہ اس جامعہ کو ہر نوع کی ترقیات سے مالا مال فرما، اس کے علمی، اخلاقی، انتظامی، تعلیمی، تدریسی، اصلاحی معیار کو بلند سے بلندر فرما، اس کے قائم کرنے والوں، اس کے چلانے والوں، اس کے پڑھانے والوں، اس کے پڑھنے والوں، اس کے تعاون کرنے والوں، اس کے ساتھ تعلق محبت رکھنے والوں سب کو بے انتہا قبول فرما۔ اللہ اس کی تمام ضروریات کی اپنے خزانے غیب سے کفالت فرما، ہر قسم کے شرور، فتن، آفات، بلیات، مکارے سے اس کی پورے پوری حفاظت فرما۔ اے اللہ اپنے فضل کا معاملہ فرما دے، ہمارے والدین، ہمارے اساتذہ، ہمارے مشائخ جنہوں نے ہماری تعلیم و تربیت کے لیے مشقتیں اٹھائی، تکلیفیں جھیلی، ہماری غفلتوں کو برداشت کیا، اے اللہ ان تمام کو تو ہماری طرف سے اپنی شایان شان بہترین بدلہ دنیا اور آخرت کے اندر عطا فرما، جو جا چکے ہیں ان کی قبروں کو نور سے بھر دے، اپنی رحمتوں مغفرتوں سے ڈھانپ لے، جنت الفردوس میں ان کو اعلیٰ مقام و مراتب عطا فرما، جو موجود ہیں ان کی عمروں میں، ان کی صحت و قوت و عافیت میں، ان کے اعمال خیر میں، ان کی علمی، دینی، ملی خدمات میں بے انتہا خیر و برکت عطا فرما کر ان کی قدردانی کی تو ہمیں توفیق عطا فرما۔ اللہ جو صلاحیتیں، جو اسباب و وسائل، جو نعمتیں تو نے ہمیں عطا فرمائی ہیں، ان کو تیرے دین، علم دین اور ایمان و اسلام کی اشاعت کے لیے، حفاظت کے لیے، خدمت کے لیے استعمال کرنے کی ہم کو توفیق عطا فرما، ان قیمتی سرمایوں کو دنیا کے پیچھے ضائع کرنے سے ہماری حفاظت فرما، ابنائے دنیا میں سے نہ بنا، ابنائے آخرت میں سے بنا دے، اپنے فضل کا معاملہ فرما دے۔ تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے اور تیرے حضرات انبیاء علیہ الصلوۃ والسلام نے اور تیرے نیک بندوں نے جتنی خیر اور بلائیں تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، اور جن شرور و برائیوں سے بنا چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما۔ اللہ اس مجلس میں شریک تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما۔ اللہ آج کی اس مجلس کی نسبت سے، مدرسہ کے منتظمین سے جو دعاؤں کی درخواست کی گئی ہے، ان تمام کی جائز نیک مرادوں کو پورا فرما، جو مانگا وہ بھی عطا فرما، مانگنے سے رہ گیا وہ بھی عطا فرما، آج تک تجھ سے مانگ کر کبھی محروم نہیں ہوئے، اب بھی اور آئندہ بھی محروم نہ فرما۔ ربنا जीना कतायबीन फला तरुदना खायबीन रब्बना तकब्बल मिन्ना इन्नक अंतस समीउल अलीम वतुब अलैना इन्नक अंतत तव्वाबुर रहीम सल्लल्लाहु तआला अला खैर खल्क़िही सय्यदिना व मौलाना मुहम्मदिन व आलिही व सहाबिही अजमईन बिरहमतिक या अरहम।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।